यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सहकारी अनियमितताको छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै नेपाली कंग्रेसले अवरोध गरेपछि संघीय संसदको दुवै सदनको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित। साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर संघीयतालाई थप बलियो बनाइने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने करिब 1 अर्ब 20 करोड़ अनुदान सहायता स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। अमेरिका र क्यानाडा पठाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिसँग 5.5 करोड़ ठगी गर्ने गिरोह प्रहरीद्वारा सार्वजनिक। र युक्रेनका राष्ट्रपति वोलोदोमिर जेलेन्स्कीको हत्या योजनाको अभियोगमा सुरक्षा प्रमुख बर्खास्त।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सहकारी अनियमितताको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै नेपाली कंग्रेसले बैठक अवरूद्ध गरेपछि संघीय संसदको दुवै सदनको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले पटक पटक उप प्रधान एवं गृहमन्त्रीलाई बोल्न दिन आग्रह गरिरहँदा पनि कंग्रेसका सांसदहरूले नाराबाजी जारी राखेपछि सभामुखले जेठ 1 गतेसम्मका लागि बैठक स्थगित गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ 1 गते बेलुकी 6 बजे बस्ने सभामुखले बैठकमा जानकारी गराउनुभयो। यसअघि प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका सांसदहरूले बैठकमा नाराबाजी गरेपछि प्रतिनिधि सभाको आजको बैठक 15 मिनटका लागि स्थगित भएको थियो। कंग्रेस सांसदहरूले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न र सहकारी पीड़ितहरूलाई न्यायको माग गर्दै नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले बैठक 15 मिनट पछि बस्ने गरी स्थगित गर्नुभएको थियो। त्यसपछि शुरू भएको बैठकमा उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्न खोज्दा पनि कंग्रेसको अवरोध जारी रहेको थियो। बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म कुनै पनि संसदीय गतिविधि सञ्चालन हुन नदिने अडान लिएको छ। निर्धारित समयभन्दा 2 घण्टा ढिलो गरी शुरू भएको बैठकको शुरूमा नेपाली कंग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको काम कार्यवाही अघि बढ़न नसक्ने बताउनुभयो। सांसद थापाले सरकार आफै वातावरण बिगार्न आएको र सरकारकै कारण अप्ठ्यारो सृजना भएकोले अब संसदको कुनै पनि काम कार्यवाही अघि बढ़ने कुरामा कंग्रेसको साथ नरहने बताउनुभयो। सांसद थापाले गृहमन्त्रीले राजीनामा दिनु पर्दैन, संसदीय छानबिन समिति गठन गरौं भन्दा पनि सत्तापक्षले नमानेको भन्नुहुँदै सदन नचल्नुको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सभाको पहिलो बैठकमा वर्षीय अधिवेशन शुरू भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्ने क्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण प्रसाद दाहालले 15 मिनटका लागि बैठक स्थगन गर्नुभएको थियो। दोस्रो बैठक आरम्भ हुनासाथ कंग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सांसद कृष्ण बहादुर रोकायलाई बोल्न समय दिनुभयो। सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ़न नसक्ने स्पष्ट पार्नुभयो। विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ 1 गते अपरान्न 5.30 बजेसम्मका लागि बैठक स्थगन गर्नुभयो। यसअघि बैठकमा नेपाली कंग्रेस राष्ट्रिय सभा दलका नेता कृष्ण प्रसाद सिटौलाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभयो। नेता सिटौलाले सहकारी प्रकरणमा छानबिन समिति गठन नगरे संघीय संसदका दुवै सदनको बैठक अघि बढ़न नसक्ने बताउनुभयो। जनताको अरबौं रूपियाँ अपचलन भएको भन्नुहुँदै नेता सिटौलाले गृहमन्त्रीको संलग्नता रहे नरहेको बारे सत्य तथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति आवश्यक पर्ने बताउनुभयो। नेता सिटौलाले संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदन अघि बढ़न नदिने निर्णय कंग्रेसले गरेको भन्नुहुँदै छिट्टै संसदीय समिति बन्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर संघीयतालाई थप सबल तुल्याइने बताउनु भएको छ। सल्यानको दारमा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेट सम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर संघीयता सबल बनाउन लागिएको जानकारी दिनुभयो। योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने 3 करोड़ भन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको साझा अधिकार सूची समेतको सही अभ्यास हुँदा स्थानीय तहले ग्रामीण अर्थतन्त्रको सबलीकरण सहित राष्ट्रिय अर्थतन्त्र निर्माणमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। आजै लक्ष्मी मोटर कर्पोरेशनको हुन्डाई मोटर एसेम्बलिङ प्लान्टको नवलपरासीमा शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले देशभित्र लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रलाई प्रवर्धन गर्न लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा रहेको बताउनुभयो। नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले औद्योगिकरणसँगै आयात प्रतिस्थापन हुने र 100 दक्ष एवं अर्धदक्ष कामदारका निम्ति रोजगारी प्राप्त गर्ने बताउनुभयो। सरकारले नीति तथा कार्यक्रम संघीय संसदमा जेठ 1 गते पेश गर्ने भएको छ। सरकारले जेठ 1 गते मंगलबार दिनको 3 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन मार्फत नीति तथा कार्यक्रम पेश गर्न राष्ट्रपति समक्ष अनुरोध गरेको छ। हिजो बसेको मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मंत्री रेखा शर्माले जेठ 1 गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपति समक्ष अनुरोध गर्ने निर्णय भएको र त्यसका लागि सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको बताउनुभयो।
सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपालको संविधानको धारा 95 बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बन्ध 81 साल जेठ 1 गते मंगलबारका दिन 15 बजे सम्बोधन हुन र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रस्ताव गरेको 7 वटा सवारी साधनलाई स्वीकार गर्ने भन्ने निर्णय भएको छ। कोहलपुर सुर्खेत दैलेख 132 केभी प्रसारण लाइन आयोजनाको टावर निर्माण गर्न सुर्खेत जिल्ला र दैलेख जिल्लामा करिब 50 रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने भन्ने निर्णय भएको छ।
प्रवक्ता शर्माले सरकारले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि 2081 स्वीकृत गरेको राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरी काम कर्तव्य र अधिकार तोक्ने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले जलस्रोत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2080 र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय गरेको पनि सरकारका प्रवक्ता शर्माले बताउनुभयो। प्रवक्ता शर्माले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोष मार्फत नेपाललाई प्राप्त हुने करिब 1 अर्ब 20 करोड़ रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने र मन्त्रालयगत वैदेशिक भ्रमणहरूलाई मन्त्री परिषद बैठकले स्वीकृति दिएको बताउनुभयो। नेपाली कंग्रेसले उप प्रधान एवं गृहमन्त्री रवि लामी छाने सहकारी ठगी प्रकरणमा जोड़िएका प्रशस्त प्रमाणहरू देखिएकाले संसदीय छानबिन समिति गठनको अडान कायमै राखेको छ। सहकारीमा नागरिकले जम्मा गरेको बचत फिर्ताको ग्यारेन्टी अपचलन गर्नेमाथि कार्यवाही र गृहमन्त्री लामिछानेको पनि संलग्नता देखिएकोमा स्वतन्त्र र निष्पक्ष छानबिनको सुनिश्चितताका लागि संसदीय समिति गठनको माग कायमै राखेको नेपाली कंग्रेसले जनाएको छ। नेपाली कंग्रेस संसदीय दलको आज बसेको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय देखिएका तथ्य र घटनाक्रमहरूले संसदीय छानबिन समिति कायम गर्न कंग्रेसले राखेको अडान थप उचित थियो भन्ने पुष्टि गरेको बताउनुभयो। प्रमुख सचेतक लेखकले प्रमुख प्रतिपक्षी दलले पटक पटक राखेका मागका विषयमा सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाउँदै सरकारलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह समेत गर्नुभयो। यस्तै बैठकले आजदेखि शुरू हुने बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई राष्ट्रपा सभापतिको रूपमा बोल्न दिने निर्णय गरेको नेपाली कंग्रेसका सांसद देवप्रसाद तिमल सिन्हाले जानकारी दिनुभयो। यसै गरी बैठकले नेपाली कंग्रेसका नेता सूर्यमान गुरूङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। यस्तै देशभर भइरहेका डढेलो तथा आगलागीका घटनाप्रति दुःख व्यक्त गर्दै राहत उपलब्ध गराउन पनि सरकारसँग नेपाली कंग्रेसले माग गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कंग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जबरजस्ती दोषी करार गर्न लागि परेको बताउनु भएको छ। आज नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कतै उजुर नभएको अवस्थामा कंग्रेसले लगातार छानबिन समितिको माग गरेर क्षुद्र राजनीति व्यवहार प्रदर्शन गरेको बताउनुभयो। एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धन भत्काउन प्रधानमन्त्रीको अफर अस्वीकार गरेपछि कंग्रेसले छानबिन समिति माग गरेको बताउनुभयो। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको फूटले सरकारलाई कुनै असर नगर्ने बताउनु भएको छ। रफत संचार क्लबले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री यादवले आफ्नो पार्टीले राजनीतिक स्थिरता, सुशासन, विकास, समृद्धि र संघीय गणतन्त्रको स्थायित्व खोजेकाले सरकार ढाल्ने खेलमा नलाग्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि आईटी क्षेत्रलाई नीतिगत र संरचनागत रूपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय सूचना तथा संचार प्रविधिमा महिला दिवसका अवसरमा आज मन्त्रालय र नेपाल दूरसंचार प्राधिकरणले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधिलाई उच्च प्राथमिकता दिइने बताउनुभयो। वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारा अघि सारेको जानकारी दिनुहुँदै मन्त्री शर्माले सुशासनको अभियानलाई अघि बढ़ाउन पनि सूचना प्रविधिको विकास अत्यावश्यक भएको बताउनुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानाडा पठाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिसँग 5,50,00,000 ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका दुई घर भई हाल काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 11 कपन बस्ने 47 वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली गाविस एक घर भई हाल काठमाडौँ गोकर्णेश्वर 5 जोरपाटी बस्ने 42 वर्षीय निङबुटी शेर्पा र तथा सिन्धुपाल्चोक जुगल गाउँपालिका एक घर भई हाल गोकर्णेश्वर 5 जोरपाटी बस्ने 19 वर्षीय निमा शेर्पा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। पक्राउ परेकाहरूले वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानाडा लगायतका देशहरूमा पठाइदिन्छौ भनी ठगी गरेका थिए। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
डाक्टर साहब, मेरी छोरीलाई त फेरि रुगा खोकीले सतायो भने किन होला?
आज भोलि वायु प्रदूषण धेरै नै बढेकाले रुगा खोकीको समस्या पनि बढेको छ। अझ यसले त मुटु रोग, फोक्सोको क्यान्सर, स्ट्रोक जस्ता प्राण घातक रोगको जोखिम पनि बढाएको छ।
त्यसो भए अब वायु प्रदूषण कम गर्न सकिन्छ होला त?
किन नसक्नु? हामीले फोहोर जलाएनौ, सवारी साधनको सर्भिसिङ समयमै गर्यौं भने, बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गर्यौं भने यसले स्वास्थ्यमा पार्ने असर पनि कम गर्न सकिन्छ।
USAID स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
विज्ञापनपछि अब बाँकी समाचार। रूकुम पश्चिमको 8-20 कोट नगरपालिका 14 छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा 3 जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा ट्र्याक्टर धनी 8-20 कोट 14 का 22 वर्षीय विकास खड्का र सोही ठाउँका 18 वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। भारतको खिरी जिल्लासँग जोड़िएका नेपाल भारत सीमा क्षेत्र 3 दिनका लागि बन्द हुने भएको छ। छिमेकी राष्ट्र भारत स्थित उत्तर प्रदेश राज्यको खिरी जिल्लामा यही वैशाख 31 गते अर्थात मे 13 तारीकका दिन हुन गइरहेको लोकसेवा सामान्य निर्वाचनलाई लक्षित गरी आज साँझ 6 बजेदेखि मतदान कार्य समाप्त नहुँदासम्म कञ्चनपुर र कैलालीका दक्षिणी सीमा क्षेत्र बन्द गर्न लागि प्रशासनले जनाएको छ। यस्तै भारतको खिरी जिल्लासँग जोड़िएका कञ्चनपुरको दक्षिण पूर्वी क्षेत्रका सबै चलन चल्तीका सीमा क्षेत्रहरूमा आवागमन बन्द रहने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया हिन्दू सम्प्रदायमा जौंको सातु र शर्बत खाएर यो पर्व मनाइएको छ। आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र शर्बत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ। ब्राह्मणलाई जौं चनाको सातु र सक्खरको शर्बत दान गरेर मिथिलावासीले यो पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ। कालीगण्डकी करिडोरको वैकल्पिक सड़क अन्तर्गत बागलुङ बजारदेखि म्याग्दी बेनी जोड्ने सड़क आगामी जेठ 4 गतेसम्मका लागि बन्द गरिएको छ। सड़क विस्तारका लागि जेठ 4 गतेसम्म बागलुङ बेनी सड़क खण्ड बिहान 10 देखि बेलुका 4 बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालद्वारा जारी सूचनामा उक्त सड़क खण्ड अन्तर्गत पर्ने पाङ्रे खोलामा सड़क विस्तार तथा मरमत कार्य भइरहेकाले सड़क बन्द हुने उल्लेख छ। अब बन्ने भौतिक संरचना अपाङ्ग मैत्री हुनुपर्नेमा सरोकारवालाहरूले जोड़ दिएका छन्। बागलुङमा अपाङ्ग मैत्री संरचना नहुँदा विभिन्न निकायबाट सेवा लिन समस्या हुने गरेको भन्दै नयाँ संरचना निर्माण गर्दा अपाङ्ग मैत्री बनाउन उनीहरूले जोड़ दिएका हुन्। बागलुङबाट कोपिला कण्डेलको रिपोर्ट।
राज्यले निर्माण गर्ने सार्वजनिक भौतिक संरचना घर भवन शौचालय विद्यालय अपाङ्ग मैत्री नहुँदा आफूहरूलाई निकै शास्ति हुने गरेको यहाँका अपाङ्गता भएका व्यक्तिले गुनासो गरेका छन्। उनीहरूले अब बन्ने नयाँ संरचना अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधा हुने गरी निर्माण गर्न आग्रह गरे। अपाङ्गता सरोकार संघका उपाध्यक्ष होमनाथ शर्मा:
गाउँपालिका नगरपालिकाहरूले अपाङ्गता भएका व्यक्तिहरूसँग समन्वय नगर्दा नबनेको होला, जिम्मेवार व्यक्तिहरू यसप्रति चाहिँ ध्यान पुर्याउनुछ।
अपाङ्गता भएका व्यक्तिहरूलाई सुविधा भन्दा पनि शक्ति र पहुँचको आधारमा संरचना निर्माण हुने गरेको नेत्रहीन संघका विकल थापा गुनासो गर्नुहुन्छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई साह्रै गाह्रो, उनीहरूलाई कसरी सुविधा हुन्छ भन्ने हिसाबले यहाँ चाहिँ पहुँच राजनीतिक पावर त्यस्तोतिर नलाग्न चाहिँ मैले हजुरहरूलाई अनुरोध गरे।
नेपाल सरकारले सरकारी भवनहरू निर्माण गर्दा अपाङ्गता मैत्री बनाउनु पर्ने भन्ने व्यवस्था भवन आचार संहितामा उल्लेख गरेको भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन। अब बन्ने भौतिक संरचना अपाङ्ग लगायत सबैको पहुँच पुग्ने गरी निर्माण गरिने बताउनुहुन्छ इन्जिनियर बल विक्रम दाहाल।
अब बनाउने संरचनाहरूमा चाहिँ सबैको लागि पहुँचयुक्त बनाउने हामीले जमर्को गरिरहेकै छौँ। अहिलेसम्म त हामी भाडाकै घरमा बसिरहेको अवस्था छ।
जिल्लाको जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले अब बन्ने संरचना अपाङ्ग मैत्री बनाउने प्रतिबद्धता जनाउनु भयो।
अब बन्ने संरचनाहरू जति बन्छन् त्यो अहिले बनिराखेकामा पनि हामी कोसिस गरिरहेका छौँ, सुधार पनि गर्ने हो र बन्नेमा चाहिँ त्यसलाई ध्यान दिएर उहाँहरूसँग बसेर छलफल गरेर काम गर्छ।
संविधानले अपाङ्ग लगायत सबै पिछडिएका वर्ग र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ, तर व्यवहारमा कार्यान्वयन हुन नसक्दा समस्या जहाँको तही जस्ताको तस्तै छ। सरकार तथा हरेक सार्वजनिक निकायमा बन्ने संरचना अपाङ्ग मैत्री बनाउन तर्फ सबै सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
बानीरा फाउण्डेशनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा बानीरा प्रज्ञा पुरस्कार 2080 प्राध्यापक पुष्कर लोहनी र बानीरा शंकर पुरस्कार मदनदास श्रेष्ठलाई प्रदान गरिएको छ। दुवै पुरस्कारको राशि 1,01,00,000 रूपियाँ रहेको छ। त्यसै गरी अनिता तुलाधरलाई 50,000 रूपियाँ राशिको बानिरा पुरस्कार प्रदान गरिएको फाउण्डेशनका संस्थापक तथा संरक्षक शंकर गिरीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको हत्या षड्यन्त्रमा संलग्न रहेको अभियोगमा त्यहाँका सुरक्षा प्रमुखलाई बर्खास्त गरिएको छ। जेलेन्स्कीले राज्य सुरक्षाका पूर्व नेता सेरही रूडलाई बर्खास्त गर्नुभएको अल जजिराले जनाएको छ। राज्य सुरक्षा सेवा एसबीयूले यस हप्ताको शुरूमा जेलेन्स्की र अन्य अधिकारीहरू विरूद्धको हत्याको षड्यन्त्र पत्ता लगाएको बताएको थियो। युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ परेको पनि बताइएको छ। एसबीयूले जेलेन्स्की र एसबीयूका प्रमुख भासिल मालियुक तथा युक्रेनको डिफेन्स इन्टेलिजेन्सका प्रमुख किरिलो बुडानोभ लगायत अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्या गर्ने सक्रिय रूपमा विकास भइरहेको योजनालाई विफल पारेको बताएको छ। दुई अंगरक्षकले संघीय सुरक्षा सेवामा संवेदनशील जानकारी सार्वजनिक गरेको आरोप लगाउने एसबीयूको आरोपमाथि रूसले आधिकारिक प्रतिक्रिया भने दिएको छैन। यसअघि फेब्रुअरीमा जेलेन्स्कीले जनरल भ्यालेरी जालुजनीलाई पदबाट बर्खास्त गरेपछि अलेक्जेन्डर सिरस्कीलाई नयाँ सेना प्रमुखका रूपमा नियुक्त गर्नुभएको थियो। भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई जमानतमा रिहा गर्न आदेश दिएको छ। यो आदेशसँगै कारागारमा रहनुभएका नेता केजरीवाललाई विद्यमान राष्ट्रिय निर्वाचनमा प्रचार गर्न अनुमति प्राप्त भएको छ। राजधानी दिल्लीका मुख्यमन्त्री तथा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको विपक्षी गठबन्धनका नेता अरविन्द केजरीवाललाई लामो समयदेखि चलिरहेको भ्रष्टाचारको अनुसन्धानको क्रममा मार्चमा हिरासतमा लिइएको थियो। अब आर्थिक समाचार।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन हुने बताउनु भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ भैरवा रूपन्देले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनको माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले उद्योगी व्यवसायीका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले साप्ताहिक रूपमा एकतर्फी मात्र उडान भइरहेकोले कम्तीमा दैनिक दुईतर्फी उडान सञ्चालन हुने व्यवस्था होस् भन्ने माग गर्दै प्रधानमन्त्री ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो। चीन, थाइल्याण्ड, जापान, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, कम्बोडिया, म्यानमार जस्ता बुद्ध धर्मावलम्बीहरू बढ़ी भएका देशहरूसँग कूटनीतिक पहल गरी हप्ताको एक उडान सञ्चालन गर्न उद्योग वाणिज्य संघले माग गरेको हो। संघले प्रधानमन्त्रीबाट भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधै संचार सम्पर्क गरी भैरवामा भारतीय सरकारी तथा निजी विमान सेवा कम्पनीबाट कम्तीमा दिल्ली र लखनऊसम्म उडानका लागि पहल गर्न पनि आग्रह गरेको छ। नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली संघले सघाउने भएको छ। युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ईयु नेपाल व्यापार मञ्चको बैठक आयोजना गर्न लागेको नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लरेन्जोले जानकारी दिनुभयो। नेपाल र युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50औं वार्षिक उत्सव तथा युरोप दिवसका अवसरमा बिहिबार आयोजित स्वागत समारोहमा राजदूत लोरेन्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूर्ति गर्ने उद्देश्यले आगामी जेठ 2 र 3 गते काठमाडौँमा मञ्चको दोस्रो बैठक आयोजना गर्न लागिएको जानकारी दिनुभएको हो। बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली संघका आबद्ध मुलुकका कम्पनीले भाग लिने युरोपेली संघले जनाएको छ। संघमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ग्लोबल गेटवे मार्फत प्रवाह हुने युरोपेली संघले जनाएको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 2,300 रूपियाँले वृद्धि भएको छ। शुक्रबार नेपाली बजारमा छाप भएको सुन तोलामा 1,37,900 रूपियाँमा कारोबार भएको छ। बिहिबार छाप भएको सुन प्रति तोला 1,35,600 रूपियाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य 50 रूपियाँ प्रति तोलाले वृद्धि भएको छ। शुक्रबार चाँदी 1,735 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चालू आर्थिक वर्षमा तनहुँमा 647 उद्योगहरू दर्ता भएका छन्। नयाँ दर्ता उद्योगहरू मध्ये उद्योगतर्फ 336 र वाणिज्यतर्फ 311 उद्योगहरू दर्ता भएका छन्। गत आर्थिक वर्षमा जिल्लामा 603 उद्योग दर्ता भएका थिए। चालू आर्थिक वर्षमा जिल्लामा 278 उद्योगहरू खारेज भएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। महावीर क्लबलाई पराजित गर्दै पुलचोक स्पोर्ट्स क्लब शहीद स्मारक सी डिभिजन लीगको शीर्ष तीनमा उक्लिएको छ। सादो बाटो स्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न तीनको दोस्रो खेलमा पुलचोकले महावीरलाई 4-0 गोल अन्तरले पराजित गरेको हो। जीतसँगै तेस्रो स्थानमा उक्लिएको पुलचोकले 7 खेलबाट 15 अंक जोडेको छ। पराजित महावीर समान खेलबाट 8 अंक जोड्दै 10 स्थानमा यथावत छ। पुलचोकका सुमन श्रेष्ठले 2 गोल गर्दा सर्वलो तामाङ र सुमित मलाहको नाममा 1-1 गोल रह्यो। खेलको 17 मिनटमा सर्वलोले पुलचोकलाई शुरूआती अग्रता दिलाए। 63 मिनटमा सुमनले गोल गर्दै पुलचोकको अग्रता दोब्बर बनाए। 70 मिनटमा सुमितले गोल गर्दै पुलचोकको अग्रता 3-0 पुर्याए। 86 मिनटमा सुमनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पुलचोकलाई शानदार जित दिलाए। न्यू होराइजन बोर्डिङ स्कूलले जेट नेपाल अण्डर 14 T20 क्रिकेट च्याम्पियनशीप को उपाधि जितेको छ। बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेस्टर्न क्रिकेट क्लबको आयोजनामा रूपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा पूर्व राष्ट्रिय खेलाड़ी शक्ति गौचनले प्रशिक्षण गरेको न्यू होराइजनले बुद्ध पब्लिक स्कूल देवदहलाई 3 विकेटले हराउँदै उपाधि जितेको हो। जितका लागि 79 रनको लक्ष्य पाएको न्यू होराइजनले 13 ओभरमा 7 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यसअघि टस जितेर ब्याटिङ गरेको बुद्ध पब्लिकले 16.3 ओभरमा 78 रन बनाए। टोलीका विनय कार्कीले सर्वाधिक 20 रन बनाए। अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रहे बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 9 मिलिमिटर। पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 28.8 मिलिमिटर। वीरेन्द्रनगरको 33.4 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। दिपालको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 1.4 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सहकारी अनियमितताको छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै नेपाली कंग्रेसले अवरोध गरेपछि संघीय संसदको दुवै सदनको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित। साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर संघीयतालाई थप बलियो बनाइने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाए। विश्व वन्यजन्तु कोष मार्फत प्राप्त हुने करिब 1.2 अर्ब अनुदान सहायता स्वीकार गर्ने मन्त्री परिषदको निर्णय। अमेरिका र क्यानाडा पठाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिसँग 5.5 करोड़ ठगी गर्ने गिरोह प्रहरीद्वारा सार्वजनिक। र युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको हत्या योजनाको अभियोगमा सुरक्षा प्रमुख बर्खास्त। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।